میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔
الحمدللہ رب العالمین، والصلاة والسلام على سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ۔ الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ نويت سنة الاعتكاف۔ میرے میٹھے میٹھے اسلامی بھائیو، جب بھی مسجد میں داخل ہوں، یاد آنے پر نفلی اعتکاف کی نیت فرما لیا کریں۔ جب تک مسجد میں رہیں گے نفلی اعتکاف کا ثواب حاصل ہوتا رہے گا، اور ضمناً مسجد میں کھانا پینا جائز ہو جائے گا۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ ام المومنین حضرت سیدتنا عائشہ صدیقہ طیبہ طاہرہ رضی اللہ تعالی عنہا سے روایت ہے کہ نبی رحمت، شفیع امت، تاجدار رسالت صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان شفاعت نشان ہے، جو شخص جمعہ کے دن مجھ پر درود شریف پڑھے گا تو بروز قیامت اس کی شفاعت میرے ذمہ کرم پر ہوگی۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ میرے میٹھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، جمعہ سید الایام ہے، دنوں کا سردار ہے اور مساکین کا حج ہے۔ جمعہ کے دن ایک نیکی کا ثواب 70 گنا دیا جاتا ہے۔ آئیے آج ہم عیون الحکایات، دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی مطبوعہ کتاب سے ایک سبق آموز حکایت سنتے ہیں۔ حضرت سیدنا ملحان تائی رحمت اللہ تعالی علیہ سے منقول ہے کہ حاتم تائی کی زوجہ نے اس کی سخاوت کا ایک واقعہ بیان کرتے ہوئے بتایا کہ ایک مرتبہ قحط سالی نے پورے ملک کو لپیٹ میں لے لیا، زمین نے بالکل سبزہ نہ اگایا، آسمان سے پورا سال بارش نہ ہوئی، اونٹ سارا دن پانی کی تلاش میں پھرتے لیکن ایک قطرہ بھی پانی کو نہ ملتا، ہر ذی روح یعنی جاندار بھوک اور پیاس سے بیتاب تھا۔ ایک رات سردی نے اپنا پورا زور دکھایا اور ہمارے گھر میں کھانے کے لیے ایک لقمہ بھی نہ تھا۔ ہمارے بچے عبداللہ، عدی اور ایک بیٹی یہ بھوک سے بل بلا رہے تھے۔ بالآخر رات کافی دیر تھک ہار کر دونوں بچے سو گئے۔ ہم نے ایک چٹائی پر اسے لٹایا، پھر تیسرے بچے کو بہلانے لگے، بالآخر وہ تیسرا بچہ بھی سو گیا۔ حاتم تائی نے کہا کہ آج نہ جانے مجھے کیوں نیند نہیں آ رہی۔ پھر وہ ادھر ادھر ٹہلنے لگا، اچانک ہمارے گھر میں باہر سے کہیں سے اوٹ یعنی باہر میں آہٹ کی آواز آئی۔ حاتم تائی نے بلند آواز سے کہا، کون ہے؟ لیکن کسی نے جواب نہ دیا۔ میں باہر گئی، حالات کا جائزہ لے کر واپس آئی اور حاتم تائی کو بتایا کہ آپ کی فلاں پڑوسن ہے، اس کڑے وقت میں آپ کے علاوہ کوئی اور اسے نظر نہیں آیا جس کے پاس جا کر وہ پناہ لیتی، اپنے بھوکے بچوں کو آپ کے پاس لائی ہے، وہ بھوک سے بلبلا رہے ہیں جیسے کسی جانور کے بچے چیختے ہیں۔ یہ سن کر حاتم تائی نے کہا، اسے جلدی سے میرے پاس لاؤ۔ میں نے کہا، ہمارے اپنے بچے بھوک سے مرے جا رہے ہیں، انہیں دینے کے لیے ہمارے پاس کچھ نہیں، تو پھر بیچاری پڑوسن اور اس کے بچوں کی کیا مدد کریں گے ہم؟ حاتم تائی نے کہا، خاموش رہو، اللہ تعالی ضرور تمہارا اور ان سب کا پیٹ بھرے گا، جاؤ جلدی سے اس دکھیاری ماں کو بلا لاؤ۔ میں نے اسے بلا لیا۔ اس غریب نے دو بچے اپنی گود میں اٹھائے ہوئے تھے اور چار بچے اس سے لپٹے اس کے پیچھے آ رہے تھے۔ حاتم تائی نے انہیں کمرے میں بٹھایا اور ایک عمدہ جانور ذبح کر کے چھری اس کی طرف بڑھاتے ہوئے کہا کہ کھاؤ اور اپنے بچوں کو بھی کھلاؤ۔ پھر مجھ سے کہا، تم بھی کھاؤ اور بچوں کو بھی جگا دو تاکہ وہ بھی اپنی بھوک مٹا سکیں۔ ہماری پڑوسن تھوڑا تھوڑا گوشت کھا رہی تھی اور جھجک کو محسوس کرتے ہوئے حاتم تائی نے کہا، کتنی بری بات ہے کہ تم ہماری مہمان یعنی گیسٹ ہو کر تھوڑا تھوڑا کھا رہی ہو۔ یہ کہہ کر وہ ہمارے قریب ہی ٹہلنے لگا۔ ہم سب کھانے میں مصروف تھے اور حاتم تائی ہماری طرف دیکھ رہا تھا۔ ہم نے خوب سیر ہو کر کھایا، پیٹ بھر کر کھایا، لیکن بخدا حاتم تائی نے ایک بوٹی بھی نہیں کھائی، حالانکہ وہ ہم سب سے زیادہ بھوکا تھا۔ صبح زمین پر ہڈیوں اور کھوروں کے سوا کچھ بھی نہ بچا۔ اللہ اکبر۔ میرے میٹھے میٹھے اسلامی بھائیوں، یہ جو حکایت قیود الحکایات کی میں نے بیان کی، اس میں نصیحت کے کئی مدنی پھول موجود ہیں۔ مثلا پہلے کے لوگ پڑوسیوں کی خیرخائی اور ان کی تکلیفوں کا احساس، اس کا جذبہ کوٹ کوٹ کر ان کے اندر بھرا ہوتا تھا۔ حاتم تائی جو زمانہ جاہلیت میں سخاوت میں کافی مشہور سمجھا جاتا تھا، خصوصاً اپنے پڑوسیوں پر بہت زیادہ مہربان، ان کا سچا خیرخواہ اور حاجت مند پڑوسیوں کا سہارا تھا۔ اس کے پڑوس میں اگر کوئی شخص تکلیف میں مبتلا ہو جاتا تو اس کی راتوں کی نیند اڑ جاتی اور اس پر بے سکونی کی کیفیت طاری ہو جاتی۔ اس حکایت سے معلوم ہوا کہ پڑوسیوں سے حسن سلوک کرنا، اچھا سلوک کرنا، یہ زمانہ جاہلیت میں بھی تھا، اور وہ لوگ پڑوسیوں سے اچھا سلوک کیا کرتے تھے۔ پھر جب اسلام کا سورج طلوع ہوا تو اس عالمگیر مذہب اور بندوں کے حقوق کے سب سے بڑے علمدار دین نے پڑوسیوں کے حقوق کی اہمیت کو مزید چار چاند لگا دیے۔ چنانچہ دین اسلام کی خاطر مر مٹنے والوں، خدا تعالیٰ کے احکامات کے آگے سر تسلیم خم کرنے والوں اور مصطفیٰ جان رحمت صلی اللہ تعالی علیہ وسلم کے شہدائیوں نے اپنے اقوال سے اور کردار سے پڑوسیوں کے حقوق کی ادائیگی اور ان کے ساتھ حسن سلوک بجا لانے کی وہ عظیم عظیم مثالیں قائم کی کہ جن کی مثال تاریخ میں ملنا مشکل ہے۔ آئیے میرے میٹھے میٹھے اسلامی بھائیوں، ہم پڑوسیوں کے حقوق کے حوالے سے کچھ سنتے ہیں کہ پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم پڑوسیوں کے حقوق کے حوالے سے کیا ارشاد فرما رہے ہیں۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہے، جن لوگوں سے اللہ تبارک و تعالی محبت فرماتا ہے ان میں وہ شخص بھی شامل ہے جس کا برا پڑوسی اسے ایذا دے یعنی تکلیف دے تو وہ اس تکلیف پر صبر کرے یہاں تک کہ اللہ تبارک و تعالی اس کی زندگی یا موت کے ذریعے کفایت فرمائے۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، اسلام ہمیں نیبرز پڑوسیوں کے حقوق کے حوالے سے تربیت فرما رہا ہے. ایک بہت بڑا دین کے اندر ایک حصہ ہے جنہیں ہم حقوق العباد کہتے ہیں, اور اس میں ایک بڑا حصہ پڑوسی کا ہے. تو میرے میٹھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین, دعوت اسلامی لوگوں کے اندر محبت پیدا کر رہی ہے. دعوت اسلامی اس معاشرے میں امن چاہتی ہے. دعوت اسلامی لوگوں کے اندر دینی جذبہ پیدا کرنا چاہتی ہے. دعوت اسلامی پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنتوں کو رائج کرنا چاہتی ہے. دعوت اسلامی اس معاشرے میں لوگوں کی کریکٹر بلڈنگ کے اندر کام کر رہی ہے, کردار سازی میں کام کر رہی ہے, اور انہیں حقوق اللہ اور حقوق العباد کے حوالے سے تربیت دے رہی ہے. آئیے ہم سنتے ہیں کہ حجت الاسلام امام محمد غزالی رحمت اللہ تعالی علیہ نے آج سے 1000 سال پہلے کیا ارشاد فرمایا. آپ فرماتے ہیں, یاد رکھیے, حق کے پڑوس صرف یہ نہیں کہ پڑوسی کو تکلیف پہنچانے سے بچا جائے, بلکہ پڑوسی کی طرف سے پہنچنے والی تکلیف کو برداشت کرنا بھی حق کے پڑوس ہے. کیونکہ ایسا بھی ہوتا ہے کہ ایک شخص اپنے پڑوسی کو تکلیف نہیں پہنچاتا اور وہ اس کے بدلے اسے تکلیف نہیں دیتا, حالانکہ اس طرح پڑوس کا حق ادا نہیں ہوتا. لہذا صرف تکلیفوں کو برداشت کرنے ہی پر اکتفا نہ کیا جائے, بلکہ ضروری ہے کہ اس کے ساتھ نرمی اور اچھے طریقے کے ساتھ پیش آئے. میرے میٹھے میٹھے اسلامی بھائی اور مدی چل کے ناظرین, ہمیں بھی چاہیے کہ اپنے پڑوسی کے ساتھ اس نے سلوک کے ساتھ پیش آئیں. اگر وہ کسی آزمائش میں مبتلا ہو جائے, مثلا اس کا بچہ گم ہو جائے, اس کے یہاں فوتگی ہو جائے, کوئی خدا نہ خاصا اللہ نہ کرے ڈکیتی کی واردات ہو جائے, مکان کی چھت گر جائے, آگ لگ جائے, یا بجلی, پانی, بیماری, روزگار, گھریلو ناچاکی یا جھوٹے مقدمے جیسے مسائل سے دوچار ہو, تو ہمیں فوراً اپنی طاقت کے بساط اس کی حاجت روائی کر کے اس کے مسائل کے دلدل سے نکالنے کی کوشش کرنی چاہیے. کیونکہ پڑوسیوں کے ساتھ اچھا سلوک کرنا ایک بہترین عمل ہے, اور جس کی تعلیم خود ہمارا رب کریم عز و جل ارشاد فرما رہا ہے. چنانچہ اللہ تبارک و تعالی 12:5 سورہ نساء آیت نمبر 36 میں ارشاد فرماتا ہے, اور اللہ کی بندگی کرو اور اس کا شریک نہ ٹھہراؤ, اور ماں باپ سے بھلائی کرو, اور رشتہ داروں اور یتیموں اور محتاجوں اور پاس کے ہمسائے اور دور کے ہمسائے اور کروٹ کے ساتھی اور راہگیر اور اپنی باندھی غلام سے بے شک اللہ کو خوش نہیں آتا کوئی اترانے والا بڑائی مارنے والا. اس آیت مقدسہ کے تحت تفسیر احمدیہ میں ہے کہ قریب کے ہمسائے سے مراد وہ ہے جس کا گھر اپنے گھر سے ملا ہو, اور دور کے ہمسائے سے مراد وہ ہے جو محلے دار تو ہو مگر اس کا گھر اپنے گھر سے ملا نہ ہو, یا جو پڑوسی بھی ہو اور رشتہ دار بھی ہو یہ قریب کا ہمسایا ہے, اور جو صرف پڑوسی ہو اور رشتہ دار نہ ہو وہ دور کا ہمسایا, یا جو پڑوسی بھی ہو اور مسلمان بھی ہو وہ قریب کا ہمسایا, اور جو صرف پڑوسی ہو اور مسلمان نہ ہو وہ دور کا ہمسایا. تو میرے میٹھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین, حقوق العباد میں دا رائٹس آف دا نیبرز, پڑوسیوں کے حقوق پر اسلام نے زور دیا, ہماری تربیت فرمائی کہ اسلام کتنا پیارا مذہب ہے کہ جو نہ صرف ہمیں والدین رشتہ داروں کے ساتھ اچھا سلوک کا درس دیتا ہے, بلکہ یہ بھی سکھاتا ہے کہ اپنے قریب کے ہمسائے اور دور کے ہمسائے ان کے ساتھ کیا سلوک کرنا چاہیے. الحمدللہ قرآن مجید کے علاوہ احادیث مبارکہ کثرت کے ساتھ اپنے پڑوسیوں کی اہمیت اور ان کے ساتھ حسن سلوک بجا لانے اور ان کے حقوق کی بجاوری کا ذہن دیا گیا ہے. آئیے اس ضمن میں پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان سنتے ہیں. میرے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ تمہیں معلوم ہے کہ پڑوسی کا حق کیا ہے؟ پھر خود ہی ارشاد فرمانے لگے कि जब वो तुमसे मदद मांगे तो उसकी मदद करो, जब वो कर्ज मांगे उसे कर्ज दो, और जब मोहताज हो उसे कुछ दो, जब बीमार हो उसकी इबादत करो, और जब उसे खैर पहुंचे उसे मुबारक दो, और जब मुसीबत पहुंचे उसकी ताजियत करो, और जब मर जाए उसके जनाजे के साथ जाओ, और मेवे खरीदो यानी फल खरीदो तो उसके पास भी हदिया करो, और अगर हदिया ना करना हो तो उसे छुपा कर मकान में ले जाओ, और तुम्हारे बच्चे इसे लेकर बाहर ना निकलें कि पड़ोसी के बच्चों को रंज होगा। तुम्हें मालूम है कि पड़ोसी का हक क्या है, कसम है उसकी जिसके कब्जा कुदरत में मेरी जान है, मुकम्मल तौर पर पड़ोसी का हक अदा करने वाले थोड़े हैं। हजूर अलैहिस्सलातु वस्सलाम पड़ोसियों के मुतालिक मुसलसल वसीयत फरमाते रहे, यहां तक के लोगों का गुमान किया कि पड़ोसी को विरासत में वारिस कर दिया जाएगा। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया पड़ोसी तीन किस्म के हैं, देयर आर थ्री काइंड्स ऑफ द नेबर्स, बाज के तीन हक हैं, बाज के दो और बाज का एक। जो पड़ोसी मुसलमान हो और रिश्तेदार भी हो उसके तीन हक हैं, हक के जवार पड़ोस का हक, नंबर दो हक के इस्लाम मुसलमान होने की वजह से उसका हक, नंबर तीन हक के कराबत यानी रिश्तेदारी का हक। और मुसलमान पड़ोसी के दो हक है, हक के जवार यानी पड़ोसी है, नंबर दो वो मुसलमान है, मुसलमान होने की हैसियत से उसका हमारे पास हक है, और तीसरा गैर मुस्लिम पड़ोसी का एक हक है कि वो करीब में रहता है। तो मेरे मीठे मीठे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन, जो हदीस पाक बयान हुई हर अकलमंद शख्स अच्छी तरह अंदाजा लगा सकता है कि पड़ोसियों के हकूक की बजावरी और इसकी खबरगिरी करने वाले, हाजत रवाई करने वाले, इनकी दिलजोई करने वाले, इनके साथ अच्छा सलूक करने वाले, इन्हें खुश रखने वाले, इन्हें तकलीफ न पहुंचाने वाले के हवाले से इस्लाम की तालीमात कितनी बेहतरीन और शानदार है। अगर आज मुसलमान सही माने में इन हसीन तालीमात को अपनी जिंदगी का हिस्सा बना लें और इनके मुताबिक अमल पैरा हो जाएं, तो वो दिन दूर नहीं कि हमारे मुआशरे में हकीकी मानों में मदनी इंकलाब बर्पा हो जाएगा और मुआशरा अमन का गहवारा बन जाए। मगर अफसोस जैसे जैसे हम जमाना नबवी सल्लल्लाहु ताला अलैहि वसल्लम से दूर जाते जा रहे हैं, दीगर मामलात के साथ साथ अब पड़ोसियों के हकूक की अदायगी के मामले में आज हम पस्ती के गड़े में गिरते चले जा रहे हैं। एक ही गली महल्ले में साल हर साल गुजर जाने के बावजूद अपने पड़ोसी की पहचान, उसकी मौजूदगी और हक के पड़ोस से गफलत का यह आलम होता है कि अगर कोई शख्स अपने अजीज से मिलने आए तो हम से उस गली या मोहल्ले में रहने वाले अपने किसी अजीज का पता पूछे तो हम बंगले जाकने लग जाते हैं, सर खो जाते हैं, हमें पता ही नहीं है कि हमारे पड़ोस में कौन रहता है, इधर कौन रहता है, इधर कौन रहता है, इसका नाम क्या है, इसका काम क्या है। बस हम तो अपनी मस्ती में मस्त रहने वाले हैं कि अगर पड़ोस में मैयत हो जाए, कोई बीमार हो जाए, कोई परेशान हो जाए, कोई परेशानी का शिकार हो जाए तो कोई ताजियत करने वाला, कोई इयादत करने वाला, कोई दिलासा देने वाला कोई भी नहीं होता, जबकि हमारा इस्लाम ये खैरखाई है, दीन इस्लाम खैरखाई करने वाला, दीन इस्लाम मुसलमानों का भला करने वाला, दीन इस्लाम मुसलमानों के काम आने का दर्द दे रहा है। मुसलमानों को एक जिस्म करार दिया गया कि अगर पूरे जिस्म में कोई एक हिस्सा तकलीफ महसूस करे तो दूसरा हिस्सा अगर किसी एक हिस्से में कांटा चुभे तो पूरा जिस्म उसकी तकलीफ महसूस करे। हाँ ये है कि पड़ोसियों का पता नहीं होता हमें कि वो बीमार हो गए, फोत हो गए, ताजियत आयादत, मगर जब किसी मालदार के यहाँ कुछ हो जाए, किसी सेठ साहब के कुछ हो जाए, किसी बड़े ओहदेदार के घर कुछ हो जाए तो जनाब पड़ोसी क्या सारे चले जाते हैं, बड़े बड़े पहुंच जाते हैं, अपने काम निकलवाने हैं ना यहाँ, उनके यहाँ तकरीबात अगर कोई फंक्शन होते हैं तो सारे चले जाते हैं। लेकिन अगर पड़ोसी गरीब है और वो बुला रहा है, वो खैरखाई करता है, वो ताल्लुक रखना चाहता है तो हम ताल्लुक रखना नहीं चाहते क्योंकि ये गरीब है, ये कमजोर है, ये गरीब है, हम ताल्लुकात नहीं रखते। हाँ बहुत दूर के महल्ले का پتہ نہیں شاید دوسرے شہر میں بھی کوئی امیر آدمی رہتا ہے، ہم اس سے بھی تعلقات بنانے کی کوشش کرتے ہیں۔ بڑی بدقسمتی کی بات ہے کہ پڑوسی، اللہ اکبر اللہ اکبر، یہ اس کے حق کتنے ہیں، جب ہم سنیں گے تو اللہ 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 کرے کہ ہمیں اسلام کے بارے میں مکمل معلومات حاصل کرنے کی توفیق مل جائے۔ دعوت اسلامی کا ماحول ہمیں اسلام کے بارے میں ایجوکیٹ کر رہا ہے، ہمارا اسلام قرآن کہہ رہا ہے ادخلوا فی السلم کافہ، اور اسلام میں پورے کے پورے داخل ہو جاؤ، اس میں عبادات بھی شامل ہیں، اس میں معاملات بھی شامل ہیں، حقوق العباد بھی شامل ہیں، منجیات کا علم بھی شامل ہے، مہلکات کا علم بھی شامل ہے، ہم سب چیزوں پر عمل کریں اور تمام حقوق اللہ اور حقوق العباد کو ادا کرنے والے بن جائیں۔ آج دعوت اسلامی کے مدنی مرکز فیضان مدینہ ایکسپو سینٹر جوہر ٹاؤن میں اسلامی بھائی تشریف لائے ہیں، آج پڑوسیوں کے حقوق جو اسلام نے بیان کیے ہیں، حجت الاسلام امام محمد غزالی رحمت اللہ تعالی علیہ پڑوسیوں کے حقوق بیان کرتے ہوئے فرماتے ہیں کہ پڑوسیوں کے ساتھ سلام میں پہل کریں، رائٹس آف دا نیبرز نمبر ون، پڑوسیوں کے ساتھ سلام میں پہل کریں، نمبر دو، ان کے ساتھ طویل گفتگو نہ کریں، لمبی لمبی نہ کریں، نمبر تین، ان کے حالات کے بارے میں زیادہ سوال نہ کریں، نمبر چار، جب وہ بیمار ہو تو ان کی عیادت کریں، مصیبت کے وقت ان کی غمخاری کریں، مشکل کے وقت ان کا ساتھ دے، خوشی میں ان کو مبارکباد دے، ان کی خوشی میں شرکت کرے، ان کی لغزشوں کو معاف کرے، اپنے گھر کی چھت پر سے ان کے گھر میں مت جھانکے، ان کی دیوار پر شتیر رکھ کر یا پرنالے میں پانی گرا کر اور ان کے صحن میں مٹی وغیرہ ڈال کر ان کو تکلیف نہ پہنچائے، ان کے گھر کے رستے کو تنگ نہ کرے، اگر کوئی پڑوسی اپنے گھر میں کوئی چیز لے جا رہے ہیں اس پر نظر نہ گاڑے، اس کے اگر کوئی عیب ظاہر ہو جائے، اگر پڑوسی میں کمزوری ہے، کوئی عیب ہے تو اس کو چھپا لے، اگر انہیں کوئی حادثہ پیش آ جائے تو فوراً اس کی مدد کرے، پڑوسیوں کی غیر موجودگی میں ان کے گھر کی حفاظت میں غفلت نہ کرے، ان کے خلاف کوئی بات نہ سنے، اپنے پڑوسی کے خلاف کوئی بات کرنا دور کی بات ہے، سنے بھی نہیں، پڑوسی ہے وہ ہمارا، ہاں جی ہمارا پڑوسی ہے، تمہیں کیا مسئلہ ہے بھائی، ہمارا ہمسایہ، وہ ہماری دیوار کے ساتھ لگتا ہے، وہ مسلمان بھی ہے، اس کا حق ہے، آپ کیسی باتیں کر رہے ہیں، اللہ اکبر۔ ان کی عورتوں کے سامنے نگاہیں نیچی رکھے، اگر پڑوسیوں کے گھر کی خواتین گزر رہی ہیں فوراً نگاہیں نیچی رکھے، کہ عام عورت کے مقابلے میں ان کا حق زیادہ ہے کہ یہ پڑوسی ہیں۔ ان کی اولاد کے ساتھ نرمی کے ساتھ گفتگو کرے، اور دین و دنیا کے جس معاملے میں انہیں رہنمائی کی حاجت ہو ان کی رہنمائی کرے۔ اور میرے میٹھے میٹھے اسلامی بھائیوں، بالخصوص ہمارے اسلاف یہ کس قدر عظیم الشان وصف سے متصف ہوا کرتے تھے، اور ان کی مبارک طبیعتوں میں کتنی اللہ تبارک و تعالی نے یہ راسخ کر دیا تھا کہ یہ حضرات پڑوسیوں کے معاملے میں بہت محتاط تھے، پڑوسیوں کا اسلام میں مقام کیا ہے، پڑوسیوں کے حقوق کیا ہیں، ان کی جانب سے ملنے والی تکلیفوں کے جواب میں ان کے ساتھ کیا سلوک کرنا چاہیے، یہ حضرات ان تمام چیزوں کو دوسروں کے مقابلے میں بہتر جانتے تھے۔ اور آج بدقسمتی سے ہم پڑوسیوں کا برا چاہنے والے اینٹ کا جواب پتھر سے دینے کے قائل ہیں، جبکہ اللہ والے یہ پوری زندگی حقوق اللہ اور حقوق العباد کی رعایت کرنے، بالخصوص پڑوسیوں کے ساتھ حسن سلوک کے ساتھ پیش آنے والے تھے۔ حضرت سیدنا مالک بن دینار رحمت اللہ تعالی علیہ نے ایک مکان کرائے پر لیا، اس مکان کے بالکل متصل ایک غیر مسلم کا مکان تھا، وہ بغض و عناد کی وجہ سے پرنالے کے ذریعے گندا پانی اور غضاضت آپ کے کاشانہ عظمت پر ڈالتا رہا، مگر آپ خاموش رہے۔ آخر کار ایک دن اس نے خود ہی آ کر عرض کیا، جناب میرے پرنالے کے گزرنے کی وجہ سے، نجاست کی وجہ سے آپ کو کوئی شکایت تو نہیں ہے، پرنالے کا گندا پانی آپ کے گھر میں پھینک رہا ہے۔ مالک بن دینار رحمت اللہ بول ہی نہیں رہے، آخر کار وہ خود آ کے بولا، وہ یہودی بولا کہ میرے پانی کی وجہ سے آپ کو تکلیف تو نہیں ہے؟ آپ نے نہایت نرمی سے ارشاد فرمایا کہ پرنالے سے جو گندگی گرتی ہے उसको झाड़ू देकर धो डालता हूं। उसने कहा, आपको तकलीफ, इतनी तकलीफ होती है फिर भी आपको गुस्सा नहीं आता? आपने फरमाया, आता तो है मगर मैं पी जाता हूं, क्योंकि पारा 4 सूरह आले इमरान आयत नंबर 134 में अल्लाह तबारक व तआला इरशाद फरमाता है, और गुस्सा पीने वाले और लोगों से दरगुजर करने वाले, माफ करने वाले और नेक लोग अल्लाह के महबूब हैं। ये जवाब सुनकर वो गैर मुस्लिम मुसलमान हो गया। सुभान अल्लाह, सुभान अल्लाह, सुभान अल्लाह। हजरत बायजीद बिस्तामी रहमतुल्लाह ताला अलैह के गैर मुस्लिम पड़ोसी ये सफर पर गया, इसके बाल बच्चे घर में रह गए। रात को बच्चा रोता था, आपने उसकी जौजा से पूछा, बच्चा क्यों रोता है? वो बोली, घर में चिराग नहीं है, लाइट नहीं है ना, उस दौर बिजली का रवाज नहीं था, लोग चिराग जलाते थे, लैंप जलाते थे, घर में चिराग नहीं है, बच्चा अंधेरे से घबराता है। उस दिन से आप रोजाना चिराग में खूब तेल भरकर रोशन करते और इसके घर भिजवा देते। जब वो गैर मुस्लिम सफर से वापस आया, उसकी बीवी ने वाकया सुनाया, वो गैर मुस्लिम बोला कि जिस घर में बायजीद का चिराग आ गया वहां अंधेरा क्यों है? और सुभान अल्लाह, सारे खानदान वाले मुसलमान हो गए। सुभान अल्लाह, सुभान अल्लाह, सुभान अल्लाह। हजरत सैयदना अब्दुल्ला बिन अबी बकर रहमतुल्लाह ताला ले अपने पड़ोस के घरों में दाएं बाएं आगे पीछे 40-40 घरों के लोगों पर खर्च किया करते थे। 40 दाएं, 40 बाएं, 40 आगे, 40 पीछे घरों पर खर्च करते। ईद के मौके पर इन्हें कुर्बानी का गोश्त और कपड़े भेजते और हर ईद पर 100 गुलाम आजाद किया करते थे। पड़ोस हक, हक के हमसाय का हक। ख्वाजा गरीब नवाज रहमतुल्लाह अलैह अपने पड़ोसियों का ख्याल करते, इनकी खबर गिरी फरमाते। अगर कोई पड़ोसी इंतकाल कर जाता, इसके जनाजे के साथ जरूर तशरीफ ले जाते। उसकी तदफीन के बाद जब लोग वापस आ जाते तो आप तनहा उसकी कब्र के पास तशरीफ फरमा होकर उसके हक में मगफिरत और नजात की दुआ करते और इसके अहले खाना को सब्र की तलकीन करते और इन्हें तसल्ली दिया करते थे। मेरे प्यारे प्यारे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन, हमारे बुजुर्गाने दीन, हमारे इस्लाफ, इस्लाम के जो रहनुमा रहबर जो हमारे गुजरे, उनका कितना अच्छा शानदार किरदार हुआ करता था लोगों के हकूक के बारे में, पड़ोसियों के हकूक के बारे में, कि वो किसी को अजियत नहीं देते थे, तकलीफ नहीं देते थे और अजियतों को पड़ोसियों की तरफ से मिलने पर उनकी अजियतों को बर्दाश्त करते। आज अफसोस, सद अफसोस, हर कोई अपने हकूक की आवाज बुलंद करता है कि जी मुझे मेरा हक दिया जाए, मुझे मेरा हक दिया जाए। आज लोग स्ट्राइक करते हैं, जुलूस निकालते हैं, हमें हमारा हक दिया जाए, हमें हमारा हक दिया जाए। लेकिन क्या भी गौर किया कि जो हमारे जिम्मे जिनके हकूक हैं वो भी हमने अदा करने हैं, जो हमारे फराइज हैं हमने उनको भी अदा करना है। अपने राइट्स के लिए तो हम एजिटेशन करते हैं, मगर जो हमारे जिम्मे ड्यूटीज हैं, क्या कभी उसकी कोशिश की, उसको सीखने की भी कोशिश की कि हमारे जिम्मे फराइज क्या क्या है? तो लिहाजा मेरे मीठे मीठे इस्लामी भाइयों, आज हमारे घर में क्या क्या पकता है, क्या क्या खाते हैं? कभी पड़ोसी के घर में देखा कि पड़ोसी के घर में क्या पकता है, वो किन हालात से गुजर रहा है? क्या हमारा पड़ोसी जरूरतमंद है? क्या उसकी हाजत रवाई करते हैं? और बाज नादानों का अंदाज ये होता है कि अपने घर के छिलके, गोश्त की हड्डियां, शॉपिंग बैग और तरह तरह के बैग्स अपने घर के बाहर फेंक देते हैं, जिससे पड़ोसियों को तकलीफ होती है। एक तो शॉपर फेंकने से तकलीफ होती है, एक ये कि वो शॉपिंग बैग पे लिखा है कि इसमें मुर्गे मुसल्लम था, लिखा होता है ना ब्रोस्ट, उस पर लिखा होता है रोस्ट चिकन, फिश, बिरयानी, वो शॉपर उसके घर के सामने फेंक देते हैं। हो सकता है उस बच्चे ना खा सकते हो, हो सकता है उनके पास पैसे ना हो, वो हसरत से देखें। तो मेरे मीठे मीठे इस्लामी भाइयों, अपने पड़ोसियों का हमें ख्याल करना चाहिए। और बाज नादान तो गंदा पानी उनके घर के आगे ढेर कर देते हैं, और बाज उनके घर में तांग जांग करते हैं, और बाज तकरीबात पर गाने चला देते हैं इतनी आवाज के साथ कि अपने पड़ोसियों को इजा होती है, और बाज आतशबाजी करते हैं, बाज फायरिंगें करते हैं, अपने हमसायों को तकलीफ देते हैं, बाज अपनी गलियों में रुकावटें कर देते हैं, बाज घंटियां बजाते हैं, शरारतन घंटियां बजाते हैं, उनके बच्चों को डराते धमकाते हैं। और बाज़ औकात को कुर्बानी के जानवर ही बांध देते हैं उनके गेट पे जाकर, उनकी दीवारें, दरवाजा, गली सारा कुछ आलूदा कर देते हैं। और मेरे मीठे मीठे इस्लामी भाइयों, हमें पड़ोसियों के हकूक के बारे में ख्याल करना चाहिए, कहीं ऐसा ना हो कि अल्लाह तबारक व ताला नाराज हो जाए, क्योंकि जो पड़ोसी है ये भी अल्लाह का बंदा है, ये अल्लाह का बंदा है, इस्लाम ने इसके हकूक मुकर्रर किए हैं। अगर इसमें गफलत की वजह से कहीं खुदा ना खासा रब नाराज हो गया तो मेरे फिर प्यारे इस्लामी भाइयों, फिर याद रखिए नमाजें रोजे इनकी कसरतें जहन्नम से नहीं बचा सकेंगी। हकुकुल इबाद की अदायगी जरूरी है। आइए नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने अजमत निशान सुनते हैं कि मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने पड़ोसियों के हक के बारे में क्या इरशाद फरमाया। नबी करीम सल्लल्लाहु ताला वसल्लम इरशाद फरमाते हैं कि बहुत से पड़ोसी कियामत के दिन अपने पड़ोसियों का दामन पकड़ लेंगे। मजलूम पड़ोसी अर्ज करेगा, या रब इससे पूछ कि इसने मुझ पर अपना दरवाजा बंद कर रखा था और अपनी जरूरत से जायद चीजें मुझसे रोकी थी। अल्लाह अकबर। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की बारगाह में एक शख्स ने अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम, फुला औरत का तस्करा उसकी नमाज, उसके सदके, उसके रोजों की वजह, कसरत की वजह से किया जाता है, मगर वो अपनी जबान से पड़ोसियों को तकलीफ देती है। तो रसूल बेमिसाल बीबी आमना के लाल सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, वो जहन्नमी है, वो जहन्नमी है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के सामने तस्करा हुआ, एक औरत है वो कसरत के साथ नमाज पढ़ती है, सदका देती है, वो रोजे रखती है, मगर एक उसमें आदत है कि वो अपनी जबान से पड़ोसियों को तकलीफ देती है। मेरे अकाली सलातो सलाम ने फरमाया वो जहन्नमी है। फिर उसने अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फुला औरत नमाज रोजे की कमी और पनीर के टुकड़े सदका करने के बायस पहचानी जाती है और अपने पड़ोसियों को ईजा नहीं देती, पड़ोसियों को तकलीफ नहीं देती। आप सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया वो जन्नती है। तो मेरे मीठे मीठे इस्लामी भाई और मदनी चैनल के नाजरीन, कहीं ऐसा ना हो कि हम सोचे जनाब हम तो हज करके आए हैं, गली पूरी बंद कर लेते हैं। चलिए हम कहीं सोच रहे जनाब हम तो नमाज पढ़ते हैं, हम सायों को कीचड़ हो जाए कोई मसला नहीं, हम तो रोजे भी रखते हैं, हम सदका भी करते हैं, मगर मेरे अकाली सलातो सलाम ने फरमाया कि जो सदका दे, नमाज पढ़े, रोजे रखे, मगर पड़ोसियों को ईजा दे जबान से, वो जहन्नमी है। उस औरत के बारे में मेरे अकाली सलातो सलाम ने फरमाया। लिहाजा कभी किसी को तकलीफ नहीं देनी चाहिए। बारगाहे रिसालत सल्लल्लाहु ताला अलैहि वसल्लम ने एक शख्स ने अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम, मैंने फुला कबीले के मोहल्ले में रिहाइश इख्तियार की, लेकिन उनमें से जो मुझे सबसे ज्यादा तकलीफ देता है वो मेरा सबसे करीबी पड़ोसी है। उस मोहल्ले में मेरा करीबी पड़ोसी जो है, नेबर जो है, वो मुझे तकलीफ देता है। तो सरकार वाला तबार सल्लल्लाहु ताला अलैहि वसल्लम ने हजरत सैयदना अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु, हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु और हजरत सैयदना अली मुर्तजा रजी अल्लाह ताला अन्हु को भेजा कि मस्जिद के दरवाजे पर खड़े होकर वो जोर जोर से ऐलान करने लगे, बेशक 40 घर पड़ोस में दाखिल हैं और जिसके शर से उसका पड़ोसी खौफजदा हो वो जन्नत में दाखिल नहीं होगा। पड़ोस कहां तक है? 40 घरों तक। और जिसके शर से उसका पड़ोसी खौफजदा हो वो जन्नत में दाखिल नहीं होगा। अल्लाह अकबर, अल्लाह अकबर। मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम पड़ोसियों के हकूक इरशाद फरमा रहे हैं। एक और हदीस पाक में है, जिसने अपने पड़ोसी को ईजा दी, तकलीफ दी, बेशक उसने मुझे ईजा दी, और जिसने मुझे ईजा दी उसने अल्लाह को ईजा दी, तकलीफ दी, और जिसने अपने पड़ोसी से झगड़ा किया उसने मुझसे झगड़ा किया, और जिसने मुझसे लड़ाई की बेशक उसने अल्लाह से लड़ाई की। तो ईंट का जवाब पत्थर से नहीं, बल्कि कुरान कह रहा है इदफा बिल्लती ही आहसन, और बुराई को भलाई से टाल। अगर कोई शख्स बुरा सलूक करे, अगर कोई शख्स बुरा भला कहे तो सब्र करना चाहिए, ये उसका हक है। तो मेरे मीठे मीठे इस्लामी भाइयों, और पड़ोसी के हकूक में से है कि एक मरतबा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने खुतबा इरशाद फरमाया कि मुसलमानों के कुछ ग्रोहों की तारीफ फरमाई, اور پھر ارشاد فرمایا ان لوگوں کا کیا حال ہے جو اپنے پڑوسیوں کو نہ سمجھاتے ہیں نہ سکھاتے ہیں نہ ہی نصیحت کرتے ہیں نہ نیکی کی دعوت دیتے ہیں نہ برائی سے منع کرتے ہیں اور ان لوگوں کا کیا حال ہے جو اپنے پڑوسیوں سے کچھ نہیں سیکھتے اور نہ ان سے سمجھتے ہیں نہ ہی نصیحت طلب کرتے ہیں. اللہ کی قسم چاہیے کہ ایک قوم اپنے پڑوسیوں کو ضرور دین سکھائے سمجھائے نصیحت کرے اور نیکی کی دعوت دے. اسی طرح دوسری قوم کو چاہیے کہ اپنے پڑوسیوں سے دین سیکھے اور سمجھے اور نصیحت حاصل کرے ورنہ جلد ہی انہیں اس کا انجام بھگتنا پڑے گا. اللہ اکبر. پھر آپ صلی اللہ علیہ وسلم منبر سے نیچے تشریف لائے. صحابہ کرام علیہ رضوان نے ایک دوسرے سے پوچھا کہ آپ کے خیال میں رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم نے ان لوگوں میں سے کون سے لوگ مراد دیے ہیں؟ تو لوگوں نے بتایا کہ ان سے مراد اشعری قبیلے والے ہیں کیونکہ وہ فقہ میں ماہر ہیں اور ان کے پڑوسی یہ جفاکار عربی ہیں دیہاتی ہیں. تو میرے میٹھے میٹھے اسلامی بھائیوں, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پڑوسیوں کو نیکی کی دعوت دینے کا ارشاد فرما رہے ہیں, پڑوسیوں کو علم دین دینے کا سکھا رہے ہیں, میرے آقا علیہ الصلوۃ والسلام پڑوسیوں کے حقوق بیان کر رہے ہیں. اللہ اکبر. اے کاش کہ ہم نیکی کی دعوت دینے والے بن جائیں, اے کاش برائی سے روکنے والے بن جائیں, کیونکہ قیامت کے دن پڑوسی جو ہے یہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں دعویٰ دائر کرے گا, یا اللہ میرا پڑوسی خود نیکی کرتا تھا مجھے نیکی کی دعوت نہیں دیتا تھا, میرا پڑوسی مجھے برائیوں میں مبتلا دیکھتا تھا مجھے نہیں روکتا تھا, اور پڑوسی کی اصلاح نہ کرنے کے جرم میں اس پڑوسی کو جہنم کی آگ میں ڈال دیا جائے گا. لہٰذا میرے پیارے اسلامی بھائیوں, ہمیں چاہیے کہ ہم رائٹس آف دا نیبرز اپنے پڑوسیوں کے حقوق کو ادا کریں اور ان کے حق کے بارے میں معلومات حاصل کریں, علم حاصل کریں, ایجوکیشن حاصل کریں, کریکٹر بلڈنگ کے حوالے سے جو اسلام ہماری تربیت کر رہا ہے اس کے لیے ہم کوشش کریں. آئیے میرے میٹھے میٹھے اسلامی بھائی اور مدنی چل کے ناظرین, سنیے آج کے بیان کا جو خلاصہ ہے وہ آپ کی خدمت میں عرض کرتا ہوں کہ پڑوسیوں کے ساتھ حسن سلوک کے ساتھ پیش آنا یہ زمانہ قدیم پچھلے زمانے سے رائج ہے کہ لوگ اپنے پڑوسیوں کے حق کا خیال رکھا کرتے تھے. پڑوسیوں کے ساتھ اچھا سلوک کرنا, انہیں اچھا سلوک کرنے کی تعلیم اللہ تبارک و تعالیٰ نے قرآن مجید فرقان حمید میں ارشاد فرمائی ہے, اور پڑوسیوں کے حقوق کے بارے میں کئی احادیث مبارکہ میں ترغیب دلائی گئی ہے. اگر پڑوسیوں کی وجہ سے کوئی تکلیف پہنچے تو اس پر صبر کا مظاہرہ کرنا چاہیے. اگر ہمارا پڑوسی کسی آزمائش میں کسی تکلیف میں مبتلا ہے ہمیں فوراً اس کی حاجت روائی کرنی چاہیے. پڑوسی کے ساتھ اچھا سلوک کرنے والا اللہ تبارک و تعالیٰ اور اس کے محبوب علیہ الصلوۃ والسلام کے فرامین پر عمل کرنے والا ہے. پڑوسی کے ساتھ اچھا سلوک کرنے والے بزرگان دین کی سیرت پر چلنے والے ہیں. پڑوسی کی طرف سے ملنے والی تکلیف پر صبر کرنے والے اللہ عز و جل کے محبوب ہیں. پڑوسی کے ساتھ اچھا سلوک کرنے والوں پر اللہ تبارک و تعالیٰ مہربان ہو جاتا ہے. پڑوسی کے ساتھ اچھا سلوک کرے رب اس پر مہربانی کرے گا. تو جو یہ چاہتے ہیں رب مہربان ہو جائے, پڑوسیوں کے ساتھ رشتے داروں کے ساتھ اچھا سلوک کریں. پڑوسی کے ساتھ برا سلوک کرنے والے سے اللہ تبارک و تعالیٰ اور اس کے رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا یہ شخص نافرمان کہلاتا ہے. پڑوسی کے ساتھ برا سلوک کرنے والا یہ جنت میں داخلے سے محروم کر دیا جائے گا. میرے میٹھے میٹھے اسلامی بھائیوں, ہم نے سنا کہ ایک عورت اپنی زبان سے پڑوسیوں کو تکلیف دیتی تھی, میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا یہ جہنمی ہے. اے کاش کہ آج مدنی ماحول جو دعوت اسلامی ہمیں دے رہی ہے ہم اس میں سیکھ جائیں, ہم اس میں علم حاصل کریں, ہم اس میں معلومات حاصل کریں, ہم کریکٹر بلڈنگ کے حوالے سے حاصل کریں. ہر جمعرات دعوت اسلامی کے ہفتہ وار اجتماع میں نیا موضوع ہے, ہم سیکھیں, ہم مدنی چینل کو وقت دیں. امیر اہل سنت مولانا محمد الیاس قادری صاحب ہر ہفتے کو مدنی مذاکرہ فرماتے ہیں, ہم اس میں ایجوکیشن حاصل کریں. انسان کی افضلیت یہ علم کی بنا پر ہے, انسان کو اشرف المخلوقات نالج کی وجہ سے بنایا گیا. اگر ہمیں حقوق العباد کا پتا ہو, ہمیں حقوق اللہ کے بارے میں پتا ہو, ہمیں عبادات کے بارے میں پتا ہو, ہمیں معاملات کے بارے میں پتا ہو, ہمیں مہلکات ہلاک کر دینے والی چیزوں کے بارے میں پتا ہو, نجات دینے والی چیزوں کے بارے میں پتا ہو, تو ہماری زندگی بہترین زندگی نمونہ دوسروں کے لیے بن سکتی ہے. میرے پیارے اسلامی بھائیو, اللہ تبارک و تعالی ہمیں پیارے محبوب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سنت پہ عمل کرنے کی توفیق عطا فرمائے, ہمیں دین سیکھنے, دوسروں کو سکھانے, اپنے پڑوسیوں کے, اپنے رشتہ داروں کے, اپنے ہمسایوں کے حقوق ادا کرنے کی توفیق عطا فرمائے. ہم اپنے ہمسایوں کے حق میں نیک بن جائیں. فتح و رضیہ شریف میں امام اہل سنت مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمان فرماتے ہیں کہ ایک नेक पड़ोसी, एक नेक हमसाया, एक नेक हमसाये की वजह से अल्लाह तबारक व ताला 100 घरों से बलाएं दूर फरमाता है, 100 घरों से बलाएं दूर फरमाता है। मेरे आका अली सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जामेउल हदीस के अंदर, इस हदीस पाक को नकल किया गया है, एक नेक हमसाये, हम अपने हमसाये के लिए नेक बन जाएं, हम इबादत करें, हम नेकियां करें, हम अपने आप को अच्छा करें, एक नेक हमसाये की वजह से अल्लाह ताला 100 घरों पर, 100 घरों से बलाएं दूर फरमा देता है। अल्लाह ताला हमें अमल करने की तौफीक अता फरमाए, आमीन। बिजाहिन नबी अलमीन सल्लल्लाहु ताला अली वाली वसल्लम, सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके म